प्राय जसो हामी साइज जगतमा हाम्रो आम्दानी बचतको दसो अंश भन्ने पहिला दिन्छ, तर आज हामीले समग्र भेटी र दशांश दशांश बाहेक भेटीमा अरू धेरै प्रकारका भेटीहरू आउँछन् समेटिन्छ। जस्तै अन्न अन्न पानीको भेटी हुनसक्छ, होइन, यी सबै कुरा समग्रमा आज हामी हेर्छौँ। यो भेटी र दशांशको बारेमा अध्ययन गर्नुभन्दा पहिला त बाइबलमा यो भेटी दशांश कहाँदेखि सुरु भएको, यसको प्रयोग, यसको अभ्यास कहाँदेखि सुरु भएको भन्ने कुरा नै हेर्नुपर्छ। जस्तै पुरानो करारमा हेर्ने हो भने सबैभन्दा पहिला व्यवस्थाको करार अर्थात् मोसाद्वारा पुरानो व्यवस्थाको करार दिनुभन्दा पहिला नै, त्योभन्दा पनि अगाडि अब्राहमको लेखीमा दशांशको उल्लेख छ। हामी यो कुरा चाहिँ उत्पत्ति 14:18-20 पाउँछौँ। हाम्रो भद्रेश्वर र शेष्टर मुना गोपालले पनि पाले पालो पढिदिनु भयो हुन्छ। यता शेष्टर मुनाबाट सुरु गरौँ, एक शेष्टर निता, उत्पत्ति 14:18-20।
उत्पत्ति 14:18-20। तब सालेमन सालेमका राजा मेल्किसेदेक रोटी र दाख मध्य लिएर आए, अनि तिनी सर्वोच्च परमेश्वरका पुजारी थिए। अनि तिनले उनलाई आशीर्वाद दिएर भने, स्वर्ग र पृथ्वीका मालिक सर्वोच्च परमेश्वरको तर्फबाट अब्राहम धन्यका हौन्, अनि सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तपाईँका शत्रुहरूलाई तपाईँको हातमा सुम्पिदिनु भयो, अनि अब्राहमले तिनलाई सबै थोकहरूको दशौँ अंश दिए।
हजुर, अब्राहमले चाहिँ मल्किसेदेकलाई दसौँ अंश दिएको छ, दिएका छन् है। यो घटना वास्तविक भन्दा पनि अझै यसको चाहिँ प्रतिरूप अझै ठुलो छ। हामी थोरै मात्र हेर्छौँ यसको प्रतिरूप, जस्तै हामीले हेऱ्यौँ नि बाइबल अध्ययन गर्ने प्रारूप र प्रतिरूपहरू छन् बाइबलमा। पुरानो करार धेरै जसो प्रारूपहरू हुन्, त्यो घटनाहरू प्रारूपहरू हुन्, त्यसको प्रतिरूप चाहिँ नयाँ करारमा आएर पुरा हुन्छ। जस्तै यो मल्किसेदेक र अब्राहमको घटना छ नि, यो मल्किसेदेकले अझ ठुलो प्रतिरूपलाई जनाउँछ के। हिब्रू सातको टाइटल सहित पढिदिनु होला, एकदेखि गोपालले पढिदिनु, हिब्रू सातको टाइटलदेखि एकदेखि 5 पद।
हिब्रू 7 अध्याय, ख्रिस्ट येशु मल्किसेदेकको रीति बमोजिम पुजारी हुनुहुन्छ। एकपद,
महापुजारी
हजुर महापुजारी हुनुहुन्छ। एकपद, किनकि यही मल्किसेदेक सालेमको राजा सर्वोच्च परमेश्वरको पुजाहारी जसले राजाहरूलाई मारेर फर्किरहेका अब्राहमलाई भेटे र तिनलाई आशिष दिए। दुई पद, जसलाई अब्राहमले सबै थोकहरूको दशौं अंश पनि दिए। उनी नामको अर्थ अनुसार पहिले धार्मिकताको राजा र त्यसपछि सालेमको राजा अर्थात् शान्तिको राजा पनि हुन्। 3 पद, उनी बिना पिता बिना माता बिना वंशका हुन्। उनका न दिनहरूको सुरु छ न जीवनको अन्त, तर उनी परमेश्वरको पुत्र जस्तै थिए। उनी निरन्तर पुजारी भएर रहन्छन्। 4 पद, अब उनी कति महान रहेछन् सो कुरा ध्यान दियो, जसलाई कुलपति अब्राहमले समेत लुटका मालको दशौं अंश दिए। 5 पद, अनि साँच्चै लेबीका छोराहरू मध्ये जसले पुजारीको पद पाउँदछन् तिनीहरूले मानिसहरूबाट अर्थात् आफ्नै दाजुभाइहरूबाट चाहे ती अब्राहमकै शरीरबाट जन्मेका किन नहुन्, व्यवस्था अनुसार दशौं अंश लिने आज्ञा पाएका छन्। 6 पद, तर उनी जो तिनीहरूको वंशका थिएनन्।
पासमै गर्नुहोस्, धन्यवाद है, पासमै ल। यहाँ चाहिँ विशेष गरी येशु ख्रिस्टलाई मल्किसेदेकको दर्जामा महापुजारी भो हुनुहुन्छ भन्ने भनेर दाजिएको छ। जबकि योभन्दा अगाडि 5 अध्याय हेर्ने हो भने 5 अध्यायमा टाइटल पढिदिनु त गोपाल, टाइटल
ख्रिस्ट येशु हाम्रा महापुजारी हुनुहुन्छ।
यहाँ पनि महापुजारी भनिएछ, तर चार पद पढ्नु त।
5 अध्यायको 4 पद, अनि कुनै मानिसले पनि आफ्ना निम्ति यो आदर लिँदैन, तर उनले मात्र यो लिन्छन् जो हारुन जस्तो परमेश्वरद्वारा बोलाइएका छन्।
यहाँ चाहिँ हारुनसँग दाजिएको छ, महापुजारी त महापुजारी हुन्छ यसो क्रिस्ट, यहाँ चाहिँ हारुनसँग दाजियो भने 7 पदमा आएर चाहिँ बिना माता बिना पिता बिना वंशका मल्किसेदेकसँग दाजिएको छ। मल्किसेदेक पनि महापुजारी थिए। अब यो विषयमा हामीले अहिले धेरै चर्चा गर्दैनौँ, तर छोटकरीमा तपाईँहरूलाई जानकारीको निम्ति यहाँ हिब्रूको पुस्तकमा चाहिँ 5 पदमा हारुनसँग दाज्दाखेरि चाहिँ यसो क्रिस्ट मानव शरीरमा हुनुहुँदाखेरिको कुरा दाजिएको हो भने 7 पदमा मल्किसेदेकसँग दाज्दाखेरि चाहिँ उहाँ बौरी उठ्नु भइसकेपछि महिमित हुनु भइसकेपछि कुरा दाजिएको हो। यसरी हामीले उत्पत्ति 14 अध्यायमा चाहिँ व्यवस्थाको करार दिनुभन्दा पहिल्यै नै दशांशको कुरा भेट्छौँ मल्किसेदेक र अब्राहमको हकमा। अब्राहमले मल्किसेदेक सालेमका राजा थिए, उनका पिना माता पिता को थियो भन्ने कुरा बाइबलमा छैन, होइन। यसरी मल्किसेदेकलाई दशांश दिएको कुरा हामीले भेट्छौँ। त्यसपछि हामीले हेर्ने हो भने उत्पत्ति 28:20-22 याकुबको घटना हामी पाउँछौँ। हामीलाई भद्र सरले पढिदिनु उत्पत्ति 28:20-22।
अनि याकुबले यसो भन्दै एउटा भाकल गरे, परमेश्वर मेरो साथमा रहनु भयो र म गइरहेको यस बाटोमा मेरो रक्षा गर्नुभयो भने, अनि मलाई खानको निम्ति रोटी र लाउनको निम्ति वस्त्र दिनुभयो भने, अनि यो ढुङ्गा जसलाई मैले खाम्बो झैँ खडा गरेको छु परमेश्वरको घर बनिनेछ, अनि तपाईँले मलाई जे दिनुहुनेछ ती सबैको दशौँ भागमा निश्चय तपाईँलाई दिनेछु। आमेन।
आमेन। यहाँ चाहिँ याकुब आफैले चाहिँ आफूले चाहिँ एक हिसाबले चाहिँ एउटा चाहिँ आकाङ्क्षा बुन्छन्, त्यो आकाङ्क्षा पुरा भयो भने चाहिँ परमेश्वरलाई दशांश दिने कुरा गरिरहेका छन्, आफैले बाचा बाँधिरहेका छन् है त। त्यसपछि हामी दशांश भेटीको सम्बन्धमा त्यसपछि हामी फेरि अर्को पात्रमा पाउँछौँ। स्लाइड मुभ गरिदिनु गोपाल। व्यवस्थामा चाहिँ दशांशबारे उल्लेख भएको छ, यो अघि हेरेको हामीले घटना या अब राम्रो याकुब चाहिँ व्यवस्था दिनुभन्दा अगाडि हो, जस्तै व्यवस्थामै दशांशको कुरा उल्लेख भएको छ। लेवी 27:30-32 हाम्रो सिस्टर मिताले पढ्दैनौँ। लेवी 27:30-32
अनि जमिनका सारा दश अंश परमप्रभुको हो, चाहे त्यो जमिनको बिउको होस् चाहे रुखको फलको होस्, त्यो परमप्रभुका निम्ति पवित्र हो। अनि कसैले कदाचित आफ्नो दश अंशहरूबाट केही दाम तिरेर छुटाउन चाहन्छ भने त्यसले यसमा यसको 5 भाग थपोस्। अनि गाई बस्तुको वा भेडा बाख्राको सबै दश अंश अर्थात् गन्ती गर्ने लट्टी मुनिबाट छिरेर जाने हरेक दशौं चाहिँ परमप्रभुका निम्ति पवित्र ठहरिनेछ।
यो चाहिँ मोसाद्वारा परमेश्वरले दिनुभएको व्यवस्थामा लेवीको पुस्तकमा दशांशको बारेमा उल्लेख भएको छ है त। त्यसै गरी अर्को स्लाइड गरिदिनु त। त्यसै गरी अर्को स्लाइड गरिदिनु। हारुनको सम्बन्धमा पनि पुरानो करारमा हामी भेट्न सक्छौँ। गन्ती 18:21-23 पहिला पढिदिनु त, हाम्रो यता भद्रसले गन्ती 18:21-23।
गन्ती 18:21-23।
हजुर
अनि हेर, मैले इसरायलमा लेबीहरूलाई उनीहरूले गरेको उनीहरूको सेवा अर्थात् भेट हुने पालको सेवाको निम्ति पवित्र सम्पत्तिको रूपमा सबै दशमका दिएको छु। तर लेबीहरूले भेट हुने पालको सेवा गरून् र उनीहरूले नै तिनीहरूको अधर्मको भार बोकुन्।
धन्यवाद। विशेष गरी यहाँ चाहिँ जमिन बाँडफाँड भइसकेपछि कनानमा जमिन बाँडफाँड हुनुभन्दा चाहिँ अगाडि नै परमेश्वरले लेबीहरूको निम्ति एउटा यस्तो व्यवस्था गर्नुहुन्छ कि उनीहरूले कनानको जमिन जुन चाहिँ अरू 11 कुलहरूले पाउँथे त्यो जग्गा जमिन चाहिँ लेबी कुलले पाउँथेन होइन। यस कारणले गर्दा लेबीहरू भनेको चाहिँ परदेशी सरह कनानको जमिनमा के अरे बस्ने गर्थे। उनीहरूको काम भनेको चाहिँ बस निवास स्थानमा परमेश्वरको सेवा गर्ने काम थियो उनीहरूको। इजरायलीहरूको निम्ति बलिहरू चढाउने होइन निवास स्थानको सेवा गर्ने काम गर्ने ती कामको निम्ति मात्रै छुट्याइएको लेवी कुलको कुनै जस्तो पैतृक सम्पत्ति अथवा जग्गा जमिनमा कुनै त्यस्तो भाग पाउने थिएनन्। अब कतिले भन्न सक्छन् होइन लेवी कुललाई किन त्यसरी चाहिँ सबैले दशांश दिनुपर्ने अरू 11 कुलहरूले किन दशांश दिनुपर्ने लेवी कुल किन त्यसरी चाहिँ परमेश्वरले आराममा राख्नुभयो भनेर पनि कतिले चाहिँ कटाक्ष गर्छन्। तर हामीले भेट्न सक्छौँ कि लेवीहरूको चाहिँ कुनै पनि त्यस्तो जग्गा जमिनमा भाग पाएका थिएनन्। त्यो कारणले गर्दा परमेश्वरले नै यो दसौँ अंश अरू सबै 11 कुलहरूले तिनीहरूको हरेक आम्दानी कमाई होइन अन्नपात वृद्धिबाट दसौँ अंश चाहिँ लेवी कुललाई दिनुपर्ने हुन्थ्यो। यो चाहिँ लेवी कुलकै निम्ति चाहिँ व्यवस्था गर्नुभएको थियो परमेश्वरले। त्यसै गरी 26 देखि 28 पढिदिनु त सिस्टर मित्र यही अध्यायमा 26 देखि 28। लेव 18 26 देखि 28
अनि लेवीहरूसँग कुरा गर र उनीहरूलाई भन, जब तिमीहरूले इसरायलीहरूबाट दशौँ अंशहरू लिन्छौ जो मैले तिनीहरूबाट तिमीहरूलाई तिमीहरूकै पैतृक सम्पत्तिको रूपमा दिएको छु, तब तिमीहरूले त्यसबाट परमप्रभुको उचाल्ने भेटी अर्थात् दशौँ अंश चढाओ। अनि तिमीहरूको यो उचाल्ने भेटी चाहिँ तिमीहरूका निम्ति मानु खलाबाटको अन्न र दागको कोलबाटको भरपुरी जस्तो ठहरिनेछ। यसरी तिमीहरूले पनि इसरायलीहरूबाट पाएका तिमीहरूका सबै दशौँ अंशहरूबाट परमप्रभुको उचाल्ने भेटी चढाओ। अनि तिमीहरूले त्यसबाट परमप्रभुको उचाल्ने भेटी पुजारी हारी हारूनलाई देऊ।
जस्तै लेबीहरूको बात लेबीहरूको पनि यहाँ हामीले के उल्लेख गरेको पाउँछौँ भन्दाखेरि लेबीहरूले जति अरू 11 कुलहरूबाट दसौँ अंश पाउँथे त्यो पाएको दसौँ अंश जति 11 कुलहरूबाट जम्मा हुँदै जान्थ्यो त्यो अब लेबीहरूको भाग आयो नि त्यो लेबीहरूको भागको कुलको पनि फेरि दसौँ अंश लेबीहरूले नै हारुनलाई दिनुपर्ने व्यवस्था गर्नुभएको छ है। यो चाहिँ पुरानो करारमा हामी हेर्दैछौँ। त्यसपछि अर्को स्लाइड गरिदिनु त। त्यसपछि हामी भेटी दशांशहरू चाहिँ यरुसलेममा ल्याउनु पर्ने भनेर उल्लेख भएको कुरा हामी पाउँछौँ व्यवस्था बाह्र 5 र 6। हामीलाई यता भद्र सरले पढिदिनु व्यवस्था 12:5 र 6।
व्यवस्था तर जुन ठाउँ परमप्रभु तिमीहरूको परमेश्वरले त्यहाँ आफ्नो नाम राख्नलाई तिमीहरूका सबै कुलहरूबाट चुन्नुहुन्छ, त्यही ठाउँको खोजी उहाँको निवासको खोजी तिमीहरूले गर्नु र त्यही तिमी आउनु अनि त्यहाँ तिमीहरूले आफ्ना होम बलिहरू, आफ्ना बलिदानहरू, आफ्ना दशौँ अंशहरू, आफ्नो हातका उचाल्ने भेटीहरू, आफ्ना भाकलहरू, आफ्ना स्वच्छ दानहरू, अनि आफ्ना गाई बस्तु र भेडा बाख्राहरूको पहिले जन्मेकाहरूलाई ल्याउनु।
यो चुनिएको ठाउँ चाहिँ यरुसलेम थियो। यसरी परमेश्वरले हेर्नु त दसौँ अंश मात्र होइन, होम बलि, बलिदान, चाल्ने भेटीहरू, भाकलहरू, स्वेच्छादानहरू, गाई बस्तु, भेडा बाख्राहरूको पहिला जन्मेका सबै थोक चाहिँ ल्याउनु भनेर चाहिँ दसौँ अंश पनि यहाँ उल्लेख गर्नुभएको छ। यसरी हामी व्यवस्था 12:5-6 पाउँछौँ। त्यसै गरी यही दशांशको सम्बन्धमा लेबीहरूलाई सम्झिनु पर्छ भन्ने कुरा व्यवस्था 14:12-27 उल्लेख भएको हामी पाउँछौँ। सिस्टर निताले पढिदिनु, व्यवस्था 14:22-27 टाइटल पनि पढिदिनु, सब टाइटल माथिको दसौँ अंश दियो।
लेबीहरूलाई सम्झिनु पर्ने
ले व्यवस्था 14:22-27 पढिदिनु।
वर्षे पिछे खेतबारीले उब्जाएको तिम्रो बिउको सबै उब्जनीबाट तिमीले निश्चय नै दसौँ अंश दिनु, तिम्रो अन्नको, तिम्रो दाखरसको र तिम्रो तेलको दसौँ अंश, साथै तिम्रा गाईबस्तुहरूका र तिम्रा भेडा बाख्राहरूका पहिले जन्मेकाहरूका तिमीले त्यस ठाउँमा परमप्रभु आफ्ना परमेश्वरको सामु खानु, जुन ठाउँ उहाँले त्यहाँ आफ्नो नाम राख्नका निम्ति चुन्नुहुनेछ, फलस्वरूप तिमीले परमप्रभु आफ्ना परमेश्वरको सधैँभरि डर मान्न सिक्न सक। तर जुन ठाउँ परमप्रभु तिम्रा परमेश्वरले त्यहाँ आफ्नो नाम राख्नलाई चुन्नुहुन्छ, त्यो तिमीबाट धेरै टाढा भएकाले तिम्रा निम्ति त्यो बाटो साह्रै लामो छ भने, र तिमीले त्यो दसौँ अंश बोकेर लैजान सक्दैनौ भने, जब परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई आशिष दिनुहुन्छ, तब तिमीले त्यसलाई पैसामा साट्नु र त्यो पैसा आफ्नो हातमा बाँधेर त्यही ठाउँमा जानु जो परमप्रभु तिम्रा परमेश्वरले चुन्नुहुनेछ, अनि त्यहाँ तिमीले त्यो पैसा तिम्रो मनले चाहे जति कुराको निम्ति खर्च गर्नु, गोरु, भेडा बाख्रा, दाखमध्ये, मदिरा वा कुनै पनि कुराको निम्ति जो तिम्रो मनले चाह गर्दछ, अनि त्यहाँ तिमीले परमप्रभु आफ्ना परमेश्वरको सामु खानु र आनन्द मनाउनु। तिमीले र तिम्रो घरानाले तिम्रो मूल ढोकाहरूभित्र पस्ने लेबीले तिमीलाई नत्याग्नु, किनकि तिमीसँग जसको कुनै भाग वा कुनै पैतृक सम्पत्ति छैन।
28 पद पनि पढ्दैन। गोपाल पढ्दैन, 28 र 29 पनि पढ्दैन।
हरेक 3-3 वर्षको अन्तमा त्यस वर्ष तिम्रो उब्जनीको सबै दसौँ अंश निकाल्नु र आफ्ना मूल ढोकाहरूभित्र थुपार्नु। अनि 29 पद, अनि लेवी, किनकि तिम्रो साथमा उसको कुनै भाग वा पैतृक सम्पत्ति छैन, परदेशी, अनाथ र विधवा जो तिम्रो मूल ढोकाहरूभित्र छन्, आउन र खाएर तृप्त हुन्, र तिम्रा हातको सबै काममा जो तिमी गर्दछौ, परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई आशिष दिउन्।
यहाँ चाहिँ लेवीलाई मात्रै होइन कि तर परदेशी, अनाथ र विधवालाई पनि दसौँ अंशबाट चाहिँ खाना दिने भनेर चाहिँ उल्लेख गरिएको छ है। त्यसै गरी यस्तै कुरा गरिब दुखीहरूलाई पनि सम्झिनु पर्ने भनेर चाहिँ व्यवस्था 14:28-29 हामीले पढिसक्यौँ। त्यसै गरी व्यवस्था 26 अध्यायमा पनि छ, व्यवस्था 26 अध्याय 12 र 13 हामीलाई भद्र सरले पढ्दैनौँ। व्यवस्था 26:12-13 बाइबल छ भने तपाईँले टाइटल पनि पढ्दा राम्रो है। व्यवस्था 26 को टाइटल, 26 अध्यायको टाइटल अनि 12 र 13 पद। भद्र सर हुनुहुन्छ, व्यवस्था 26
12
बाह्र र तेह्र पद।
टाइटल रहेको छ यता 26 को माथि, पहिलो फल र दसौँ अंश भनेको छ 12 पद। तेस्रो वर्ष अर्थात् दसौँ अंश दिने वर्षमा तिमीले आफ्नो सबै उब्जनीको दसौँ अंश निकालिसकेपछि र त्यो लेवी परदेशी अनाथ र विधवालाई तिमीहरूले तिम्रो बुढेसकाल मूल ढोकाहरूभित्र खाउन् र तृप्त हुन् भन्ने हेतुले दिइसकेपछि तिमीले परमप्रभु आफ्ना परमेश्वरको सामु यसो भन्नु, तपाईँले मलाई आज्ञा गर्नुभएका तपाईँका सबै आज्ञाहरू अनुसार मैले पवित्र वस्तुहरू मेरो घरबाट निकाले अनि ती लेवी परदेशी अनाथ र विधवालाई पनि दिए। मैले तपाईँका आज्ञाहरू उल्लङ्घन गरेको छैन, बिर्सेको पनि छैन। आमेन।
आमेन, आमेन। यो कुरा चाहिँ व्यवस्था 14 को 28-19 त्यही पुनरावृत्ति हो, फेरि उल्लेख गरिएको हो है। त्यसै गरी हामी हेर्दै जान्छौँ भने बाइबलमा, त्यसपछि हामी अझै हेर्दै जान्छौँ भने दशौँ अंशको उल्लेख चाहिँ ऐतिहासिक पुस्तकहरूमा हेर्ने हो भने पनि उल्लेख छ है। ऐतिहासिक पुस्तकहरू बाइबलमा, ऐतिहासिक पुस्तकहरू भनेर चाहिँ हामीले विशेषतः पुरानो करारको उत्पत्तिदेखि एस्तरसम्म, तपाईँलाई टिपोट गर्नु यो काम लाग्छ, उत्पत्तिदेखि एस्तरसम्म चाहिँ ऐतिहासिक पुस्तकहरू भनिन्छ है। अघि त हामीले आदि हेरिसकेका छौँ, त्यसपछि जस्तै राजाहरूको भविष्यवक्ताहरूको इतिहास हेर्ने हो भने दोस्रो इतिहास 31:5, 6:31 र 32 पदमा राजा हिजकियाको पालामा दशौँ अंशको कुरा उल्लेख भएको छ। कसैले पढ्छ? सिस्टर निताले पढ्छ। दोस्रो इतिहास 31:5, 6:31 र 32।
दोस्रो
दोस्रो इतिहास 31 अध्याय 5, 6, 31 र 32 पद।
राजा हिजकियाले देशमा ल्याएको धार्मिक सुधार। दोस्रो इतिहास 31:1 पद। अनि यी सबै कुराहरू भइसकेपछि उपस्थित भएका सबै इसरायलीहरू यहुदाका सहरहरूतिर निस्केर गए। अनि तिनीहरूले सारा यहुदा र बिन्यामिनबाट अनि एप्रेम र मनसेसमा पनि ती चिजहरू नाश नपारेसम्म मूर्तिहरू टुक्रा टुक्रा पारे, अशेरका मूर्तिहरू काटेर ढालिदिए, अनि उच्च स्थानहरू र देवीहरू भत्काइदिए। तब सबै इसरायलीहरू आफ्ना सहरहरूमा हरेक आफ्ना अधिकारको भागमा फर्के। अनि हिजकियाले परमप्रभु
एकछिन है, राजा हिजकियाले देशमा ल्याएको धार्मिक सुधारको सम्बन्धमा हामीले हेर्दैछौँ। एक पदमै हामीले हेऱ्यौँ होइन, मूर्तिहरू सबै टुक्रा टुक्रा काटेर फालिदिएका छन् है। एकैचोटि 5 र 6 पद पढ्नु त, 5 र 6 पद।
अनि यो आज्ञा फैलिने बित्तिकै इसरायलीहरूले अनि दाखमध अन्न, दाखमध तेल, मह साथै खेतबारीका सबै उब्जनीको पहिलो फल प्रशस्तै गरी ल्याए, साथै प्रशस्त मात्रामा सबै थोकहरूको दशौँ अंश पनि ल्याए। अनि यहुदा सहरहरूमा बस्ने इसरायलीहरू र यहुदीहरूले पनि गाईबस्तु र भेडा बाख्राहरूको दशौँ अंश र परमप्रभु आफ्ना परमेश्वरका निम्ति अर्पण गरिएका पवित्र वस्तुहरूको दशौँ अंश ल्याएर थाक थाक लगाए।
धन्यवाद एकैछिन है। अब यहाँ हिजकिया, राजा हिजकियाको पालासम्म आइपुग्दाखेरि यस्तो धार्मिक सुधार भएको छ, मूर्तिहरू टुक्रा टुक्रा गरेर फालियो, त्यति मात्र होइन दशांशहरूको पनि थाक लगाइयो भनेपछि हामीले यहाँ बुझ्न के बुझ्न सक्छौँ भन्दाखेरि, राजा हिजकियाको पालाभन्दा अगाडिका राजाहरूको पालामा इजरायलीहरूले दशांश दिन बन्द गरिसकेका थिए कि। तिनीहरूले मन खुसीले चाहिँ परमेश्वरले आज्ञा गर्नुभयो जस्तो, व्यवस्थाको आज्ञा व्यवस्थामा आज्ञा गर्नुभयो जस्तो होइन, सबै दानहरू अन्न पानी दाख्रा सबै कुराहरूको पहिलो फल, गाई बस्तुहरूको भेडा बाख्राको सबै कुराको पहिलो फल, अनि सबै अन्न पानीको दशौँ अंश तिनीहरूले दिन छोडेका थिए के। राजा हिजकियाको पालासम्म आइपुग्दाखेरि है, त्यो कारणले गर्दा राजा हिजकियाले चाहिँ अब धार्मिक सुधार ल्याउँछन्, अनि परमेश्वरले नै पहिला आज्ञा गर्नुभएको व्यवस्था लेवीको पुस्तकमा आज्ञा गर्नुभयो जस्तो, अब अन्न पानी दाखरस होइन, यहाँ हामीले हेर्छौँ नि मह सबै खेतबारीको उब्जनी को दसौँ अंशहरू ल्याइएको छ, भेडा बाख्रा गाई बस्तुको पनि पहिलो फल अर्थात् दसौँ अंश ल्याइएको छ है। अब 31 र 32 पट पढ्नु सिस्टर नेता, 31 र 32।
एकतिस र बत्तीस भन्नुभयो,
21 पढ्नु त, 21 भयो।
अनि आफ्ना परमेश्वरको खोजी गर्नलाई परमेश्वरको भवनको सेवा व्यवस्था र आज्ञाहरूको सम्बन्धमा आफूले सुरु गरेको हरेक काम तिनले आफ्ना सम्पूर्ण हृदयले गरे र सफल पनि भए।
यसरी राजा हिजकिया चाहिँ धार्मिक सुधार ल्याउने काममा सफल भएका छन् र त्यसपछि हामीले पढे खोज्दै जान्छौँ भने नेहेमियाको पालामा पनि दस अंशको कुरा उल्लेख भएको छ। नेहेमिया 10 अध्याय 35 देखि 38, मलाई भद्रशाली पढिदिनु, नेहेमिया 10 अध्याय 35 देखि 38।
यसो
35 देखि 38
लेखेको छ, अनि वर्ष पछि हाम्रा जमिनका पहिलो फलहरू र सबै रुखहरूका जम्मै फलका पहिलो फलहरू परमप्रभुको भवनमा ल्याउने छौँ, र व्यवस्थामा लेखे अनुसार हाम्रा कुराहरू र हाम्रा पशुहरूको पहिलो जन्मेकाहरूलाई अनि हाम्रा गाई बस्तुहरू र हाम्रा भेडा बाख्राहरूका पहिले जन्मेकाहरूलाई परमप्रभुको भवनमा ती पूजाहारीहरू कहाँ ल्याउने छौ जसले परमेश्वरको भवनमा सेवा गर्दछन्, र हामीले मुजुको पिठोको ढिको हाम्रा भेटीहरू र सबै किसिमका रुखहरूको फल दाखमत र तेल पहिलो फलहरू पनि हाम्रो परमेश्वरको भवनका भण्डार कोठाहरूमा पुजारीहरू कहाँ ल्याउने छौ, साथै हाम्रो जमिनको दसौँ अंशहरू हामी लेबीहरू कहाँ ल्याउनेछौँ, किनकि हाम्रो खनजोत गरेको सबै सहरहरूमा ती लेबीहरूले दसौँ अंशहरू पाउनै पर्छ, अनि लेबीहरूले दसौँ अंश उठाउँदा हारुन वंशी पुजारी चाहिँ लेबीहरूको साथमा हुनेछन्, अनि लेबीहरूले दसौँ अंशहरूको अंश हाम्रा परमेश्वरको भवनमा भण्डार कोठाहरूमा ल्याउने छन्। आमेन।
आमेन। नेहेमियाको पालामा फेरि यसरी नै सबै गाई बस्तुहरूका पहिला जन्मेकाहरू होइन, रुखहरू रुख फलहरू होइन, अन्न पानी भेटी सबै दाखरस तेलको पहिलो फलहरू, त्यसपछि दसौँ अंशको कुरा पनि उल्लेख भएको छ 37 पदमा, दसौँ अंशहरू, ती दसौँ अंश चाहिँ लेवीहरूलाई नै छुट्याइनको निम्ति दिएको थियो, तपाईँहरूले कुरा ख्याल गर्नुभएको होस्। विशेष गरी पहिलादेखि नै दसौँ अंश भन्न साथ चाहिँ लेवी इजरायलहरूको निम्ति चाहिँ दसौँ अंश भन्न साथ लेवीहरूको निम्ति नै दिने गरिन्थ्यो के है। त्यसै गरी नेहेमियाको 12 अध्याय 44 पदमा पनि फेरि दसौँ अंशको कुरा उल्लेख भएको छ। नेहेमिया 12:44 पद पढ्नु सिस्टर निदा, नेहेमिया 12:44 पद। नियमै 12:44 पद पढ्दिनु। सिस्टर नेता हुनुहुन्छ, स्क्रिनबाटै पढ्न सक्नुहुन्छ, नियमै 12:44 पद।
नेहमिया कति भन्नुभयो, 12 को 44।
12:44 हजुर हजुर
अनि त्यसै बेलामा भेटीहरूका निम्ति, पहिला फलहरूका निम्ति र दशौँ अंशहरूका निम्ति भण्डारहरूका कोठाहरूको देखरेखका निम्ति कति मानिसहरू नियुक्त गरिए, जसले सहरहरूका खेतबारीहरूबाट पुजारीहरू र लेबीहरूका निम्ति व्यवस्था अनुसार भागहरू जम्मा जम्मा गर्नु पर्थ्यो, किनकि सेवा गर्ने पुजारीहरू र लेवीहरूको कारणले यहुदा आनन्दित थियो।
यहाँ पनि हामीले भेट्न सक्छौँ कि होइन, भेटीहरूको निम्ति पहिलो फलहरूको निम्ति दसौँ अंशको निम्ति चाहिँ कर्मचारीहरू खटाइएको कुरा हामी यहाँ पाउँछौँ। त्यसै गरी हेर्दै जाने हो भने पुरानो करारमा अझै हामीले अरू ठाउँमा पनि दसौँ अंशको बारेमा उल्लेख भएको पाउँछौँ है। अर्को स्लाइड गरिदिनु, जस्तै नेहेमियाकै पुस्तकमा नेहेमिया 13:5 पनि दसौँ अंशको कुरा उल्लेख भएको छ। भद्र सरले पढिदिनु, नेहेमिया 13:5। स्क्रिनबाटै पढ्न सक्नुहुन्छ,
हुन्छ
नेहेमिया 13:5, नेहेमिया
यहाँ
तेह्रको
हजुर ए
पाँच पढ्नु।
हुन्छ यहाँ यसो लेखेको छ, अनि तिनले त्यसका निम्ति एउटा ठुलो कोठा तयार पारेका थिए, जहाँ तिनीहरूले पहिलो अन्न बलिहरू, लोबान र भाँडाकुँडाहरू साथै अन्न, नायदा, मद र तेलको दसौँ अंश राखे, जुन दसौँ अंश लेबीहरू, गायकहरू र द्वारपालहरूलाई दिने आज्ञा दिएको थियो। अनि त्यहाँ तिनीहरूले पुजारीहरूका भेटीहरू पनि राख्थे।
त्यसै गरी नियमित 13:12 पनि उल्लेख छ। 12 पढिदिनु भन्दा सर, सर स्क्रिनबाटै पढ्न सक्नुहुन्छ 12 यही अध्यायको 12।
तब सबै युदाले अन्न, नयाँ दाखमत र तेलको दसौँ अंश भण्डारहरूमा ल्याए।
अघिको 13:5 आज्ञा अनुसार 12 सबैहरूले, सबै युदाले दसौँ अंश भण्डारहरूमा ल्याएका छन् है। त्यसै गरी हामीले भविष्यवाणीको पुस्तकहरूमा हेर्ने हो भने पनि दुईवटा पुस्तकमा दसौँ अंशको बारेमा उल्लेख छ। अब यो भविष्यवाणीको पुस्तक तपाईँहरूले थाहा छ, तपाईँहरूलाई धेरै कतिलाई थाहा छ, रिपोर्ट गर्न सक्नुहुन्छ। अघि नै मैले भने उत्पत्तिदेखि स्तरसम्मकोलाई चाहिँ ऐतिहासिक पुस्तकहरू भनिन्छ। भजन सङ्ग्रह, हितोपदेश, उपदेश र श्रेष्ठ गीत, यसलाई चाहिँ कवितात्मक पुस्तकहरू भनिन्छ। अनि त्यसपछि यसैयादेखि दानियलसम्मको चाहिँ भविष्यवाणीका ठुलो पुस्तकहरू हुन् भने होसेदेखि मलाकीसम्म भविष्यवाणीका साना पुस्तकहरू भनेर चिनिन्छ है त। अब भविष्यवाणीको पुस्तकमा खोज्ने हो भने आमोसको पुस्तकमा आमोस 4:4 दशांशको बारेमा उल्लेख भएको छ। आमोस 4:4 पढिदिनु त सिस्टर नित, आमोस 4:4।
बेतेलमा आओ र अपराध गर, गिगा गिल्लाकमा गिगालमा अपराध बढाओ, अनि हरेक बिहान आफ्ना बलिहरू र हरेक 3 आफ्नो दसौँ अंशहरू ल्याओ।
हरेक 3 भनेको छ, हामीले अघि नै व्यवस्थाको पुस्तकमा हेरिसकेको छौँ। 3 चाहिँ विशेष गरी टुरा, दुखी, विधवाहरूको निम्ति पनि जम्मा गरिन्थ्यो। यहाँ चाहिँ आमोसले चाहिँ भविष्यवाणी, आमोस आफैमा भविष्यवाणीको पुस्तक हो, यहाँ चाहिँ उल्लेख गरेका छन्। त्यसपछि हामी एकैचोटि मलाकीको पुस्तकमा भेट्छौँ। मलाकीको पुस्तकमा चाहिँ एउटा यस्तो खण्ड छ जहाँ चाहिँ दशांशको बारेमा परमेश्वरले नै प्रश्न गर्नुभएको छ है। मलाकीको पुस्तकमा मलाकी 3:8-10 पढिदिनु त भद्र सर, मलाकी 3:8-10।
के मानिसले परमेश्वरलाई लुट्छ र तैपनि तिमीहरूले मलाई लुट्छ लुटेका छौ, र तिमीहरू भन्छौ कुन कुरामा हामीले तपाईँलाई लुटेका छौ? दसौँ अंशहरू र भेटीहरूमा? सबै दसौँ अंशहरू भण्डार घरभित्र ल्याऊ र मेरो भवनमा भोजन रहोस्। अनि अब यसो गरेर मलाई जाँचेर हेर, तिमीहरूका निम्ति स्वर्गका झ्यालहरू खोलेर म तिमीहरूका निम्ति ठाउँ नै नहुने गरी आज बसाउँछु, त्यो बसाउँ दिनु छेराहरूको चिन्ता हुनुहुन्छ।
विशेष गरी अब हाम्रो भनौँ न, हामी इसाई जगतमा दशांशको बारेमा वचनहरू सुन्दाखेरि चाहिँ बढी चाहिँ यो मलाकीको पुस्तकबाटै हामीले सुन्ने गर्छौँ, अनि मलाकीलाई परमेश्वरले देखाउनु भयो जस्तो हामी आफैलाई दशांशहरू लुटेको जस्तो हामीलाई भान गराइन्छ। तर वास्तवमा हेर्ने हो भने यो मलाकीलाई जुन प्रश्न परमेश्वरले दर्शाउनु भएको छ, अनि त्यो प्रश्न मलाकीले लेखेका छन् नि, त्यो विशेष गरी हामी सुसमाचार युगलाई भन्दा नि त्यो बेलाका जन्मजातिका इजरायलीहरूलाई नै गरिएको हो कि। हामीले अघि नै हेऱ्यौँ नि, जस्तै हिजकियाको पालामा चाहिँ धार्मिक सुधारमा दशांश भेटीहरूको पनि धार्मिक सुधार भएको थियो भन्नुको तात्पर्य। मलाकीको पुस्तकमा परमेश्वर 8 पदमा फेरि पढिदिनु होला, के मानिसले मद्रास पढ्नु 8 पद,
के मानिसले परमेश्वरलाई लुट्छ र तैपनि तिमीहरूले मलाई लुटेका छौ? तर तिमीहरू भन्छौ कुन कुरामा तिमी हामीले तपाईँलाई लुटेका छौ? 10औं अंशहरू र भेटीहरूमा सबै 10औं अंशहरू भण्डार घरभित्र ल्याऊ
हजुर
र भवनमा भोजन रहोस्, अनि अब यसो गरेर मलाई जाँचेर हेर, तिमीहरूको निम्ति स्वर्गको झ्यालहरू खोलेर म तिमीहरूमाथि आउनै नहुने गरी आशिष बर्साउँछु कि बर्साउँदिनँ, सुनागत प्रभु भन्नुहुन्छ।
मेरो भवनमा ल्याओ, होइन मेरो भवनमा ल्याओ, मेरो भवनमा भोजन रहोस्। यस अर्थमा परमेश्वरले मलाकीद्वारा यसरी बोलिराख्नु भएको छ कि त्यो बेलामा इजरायलीहरूले आफ्नो भेटी, दशांश, दाख्रस, तेल, अन्नपानी, गाईवस्तु, भेडा बाख्रा, होइन आम्दानी, हरेक कुराबाट जुन चाहिँ पहिलो फल दशांश चाहिँ निवास स्थानमा काम गर्ने लेवीहरूको निम्ति ल्याउनु पर्ने थियो नि, त्यो ल्याएका थिएनन् कि, तिनीहरूले भुलिसकेका थिए त्यो कुरा। यो परिवेशमा मलाकीको पुस्तकमा चाहिँ मेरो भवनमा ल्याओ अर्थात् निवास स्थानमा ल्याओ, त्यो बेलामा परमेश्वरको भवन भनेको निवास स्थान थियो, निवास स्थानको महापवित्र स्थानमा जब महापुजारी वर्षको एक दिन प्रायश्चितको दिनमा रगत लिएर भित्री महापवित्र स्थानमा छिर्थे, त्यहाँ त्यो कृपा आसनमा दुईटाको बिचमा परमेश्वर उपस्थित हुनुहुन्थ्यो, अनि महापुजारीसँग चाहिँ इजरायलीहरूको सम्बन्धमा बोल्ने गर्नुहुन्थ्यो क्या आम्ने सामने, त्यहाँ उहाँको उपस्थिति, त्यो भवन उहाँको है। यसरी चाहिँ मलाई के पुस्तकमा विशेष गरी हामी सुसमाचार युगका विश्वासी जन भन्दा पनि त्यो बेलाका जन्मजातिका इजरायलीहरूको निम्ति भित्रीको बारेमा कुरा गरेको हामीले कुराहरूमा हेर्ने हो भने नि दशौँ अंशको बारेमा चाहिँ एकदमै अर्को स्लाइड गरिदिनु, हेर्नुमा हामीले हेऱ्यौँ नि व्यवस्था उल्लेख गर्नुभएको रहेछ। को 23 पद पढ्दिनु त सिस्टर नित, मत्ती 23:23। मत्ती 23:23 छिटो पढ्दिनु होला, स्क्रिनबाटै पढ्न सक्नुहुन्छ।
हे शास्त्री र फरिसीहरू हो, कपटीहरू हो, तिमीहरूलाई धिक्कार, किनभने तिमीहरू पदिना सुप र जिराको जिराको दसौँ अंश चाहिँ दिन्छौ, तर व्यवस्थाको
जस्तो
झन गहकिला।
यो कुरा चाहिँ लुका 21 लुका 11 को 42 पदमा उल्लेख छ है। फरिसीहरूलाई शास्त्रीय फरिसीहरू जो चाहिँ मोसाले दिएको व्यवस्था विशेष गरी 5 वटा पुस्तक उनीहरूले तोरा भन्छन् होइन, उत्पत्ति प्रस्थान लेवी व्यवस्था र गन्ती, यो पुस्तकहरूमा लेखिएको हरेक व्यवस्था पालन गर्छन् गर्न खोज्छन्। ती शास्त्रीय फरिसीहरूलाई यसु ख्रिस्टले भन्नै हुनुहुन्छ तिमीहरू पुदिना सुप जिरा अन्नपानीको दशम अंश चाहिँ ल्याउँछौ तर व्यवस्थाको झन गहकिला कुराहरू न्याय दया र विश्वास चाहिँ छोडिदिएका छौ भनेर परमेश्वर यसु ख्रिस्टले भनिराख्नु भएको छ है। त्यसै गरी लुका 18:12 पनि एउटा दृष्टान्तमा यसु ख्रिस्टले चाहिँ एउटा दृष्टान्तमा चाहिँ उल्लेख गर्नुभएको छ है। लुका 18:12 पढिदिनुहुन्छ हाम्रो भद्र सर, लुका 18:12।
लुका अठारको
अठारको
बाहिर
बाह्र पद
हप्तामा म दुई पटक उपवास बस्दछु, म जति कमाउँछु ती सबैको दसौँ अंश दिँदछु।
यो चाहिँ फेरि एउटा दृष्टान्तमा हो, दृष्टान्त है। दृष्टान्त चाहिँ फरिसी र महसुल उठाउनेको प्रार्थनाको सम्बन्धी दृष्टान्त हो। एउटा चाहिँ फरिसी वर्ग छ, अर्को चाहिँ महसुल उठाउने पापी, महसुल उठाउने त्यो बेलामा पापी भनिन्थ्यो होइन यसु ख्रिस्टको समयमा, त्यो दुइटा फरक वर्गको दृष्टान्त हो। के हो दृष्टान्तमा चाहिँ फरिसीले चाहिँ म हप्ताको दुईपल्ट उपवास बस्छु, जतिको म त्यसको दशम अंश दिन्छु भनेर उल्लेख गरेको छ है। तपाईँहरूले विशेष गरी यो नयाँ करारको पदहरू चाहिँ ख्याल गर्नु होला, कस्तो कस्तो हेतुमा दशांश उल्लेख भएको छ। जस्तै अब मत्ती मर्कुस लुका योहन्ना सुसमाचारको पुस्तकमा चाहिँ यति नै हो, प्रेरितहरूले लेखेको पत्र बाँकी पत्रहरूमा हेर्ने हो भने नि हामीले अरू प्रेरितहरूले पनि लेखे नि त होइन। जस्तै पावलले करिब करिब 11 पुस्तकहरू लेखे, त्यसपछि याकुब पत्रुस युन्नाले पुस्तकहरू लेखे नि त, तर कहीँ पनि दशमांशको बारेमा उल्लेख छैन के। पावलले एक ठाउँमा दशमांशको बारेमा उल्लेख गरेका छन्, अघि त्यो हामीले अलिकति हेरिसकेका छौँ, हिब्रू 7 अध्यायमा मात्रै उल्लेख भएको छ, त्यो पनि एउटा तुलनाको रूपमा उल्लेख भएको छ। जस्तै हिब्रू 7:1-4 पढ्नु त पहिला सिस्टर नि त, हिब्रू 7:1-4 1 र 4 पहिला एक पद पढ्नु।
हजुर
हिब्रू 7:1 पद पढ्नु।
किनकि यही मेल्किसेदेक सालमका राजा सर्वात्म परमेश्वरका पूजाहारी जसले राजाहरूलाई मारेर फर्किरहेका अब्राहमलाई भेटे र तिनलाई आशिष दिए, जसलाई अब्राहमले सबै थोकहरू दशौं अंश पनि दिए, उनी नामको अर्थ अनुसार पहिले धार्मिकताका राजा र त्यसपछि सालेमका राजा अर्थात् शान्तिका राजा पनि हुन्।
अब 4 पद पढ्नु। चार पद सिस्टर नेताले नै पढिदिनु। 4 पद हिब्रू 7:4 पढिदिनु सिस्टर नेता।
अनि अब उनी कति महान रहेछन् त्यो कुरा ध्यान दियो, जसलाई कुलपति अब्राहमले समेत लुटका मालको दशौं अंश दिए।
यहाँसम्म चाहिँ पावलले मेल्किसेदेक कति महान छन्, महान कसरी छन् त उदाहरण दिनु पऱ्यो नि त, प्रुफ दिनु पऱ्यो नि, एउटा केही प्रमाण दिनु पऱ्यो नि, त्यो प्रमाणको रूपमा चाहिँ एउटा घटना जोडिएको हो के। अब्राहम जो चाहिँ विश्वासका पिता भनिन्छन्, अब्राहम त्यस्तो व्यक्तिले समेत मेल्किसेदेकलाई दशौँ अंश दिएको हेतुमा मेल्किसेदेक चाहिँ महान हुन् भनेर यहाँ पहिला पृष्ठभूमि बनाएछन् पावलले है। त्यसपछि अब 5 पद पढ्नु छ।
अनि साँच्चै लेवीका छोराहरूमध्ये जसले पुजारीहरूको पद पाउँछन् तिनीहरूले मानिसहरूबाट अर्थात् आफ्नै दाजुभाइहरूबाट चाहे ती अब्राहमकै शरीरबाट जन्मेका किन नहुन् व्यवस्था अनुसार दशौँ अंश लिने आज्ञा पाएका छन्।
अब यहाँ चाहिँ लेवीहरूको कुरा यसरी उल्लेख भएको छ कि लेवीहरूले अब्राहमकै सन्तान आफ्नै दाजुभाइ अरू 11 कुलबाट दशौँ अंश लिने आज्ञा पाएका छन्। अब एकचोटि 8 पद पढ्न त।
अनि यहाँ मरणशील मानिसहरूले दशौँ अंशहरू लिन्छन् तर त्यहाँ उनले लिन्छन् जसको विषयमा उनी जिउँछन् भन्ने गवाही दिएको छ।
अब यहाँ मरणशील मानिसहरूले दशौँ अंशहरू लिन्छन्। यहाँ मरणशील मानिस भनेर कसलाई उल्लेख गर्न खोजिएको त? पावलले कसलाई कसँग दान खोजिरहेछ? मरणशील मानिसहरू ल भन्नु त सिस्टर। कसलाई यहाँ
तपाईँले
कसलाई यहाँ मरणशील मानिस भनिएको हो कि? लेवीहरूलाई मरणशील मानिस भनिएको हो किन भन्दा लेवीहरू मर्थे। लेवीहरूले अनि यहाँ 8 पद लेवीहरूले दशौँ अंशहरू लिन्छन् तर त्यहाँ उनले लिन्छन्। अब यहाँ त्यहाँ उनले लिन्छन्, यहाँ उनले लिन्छन्, कसले लिन्छन् त? अब त त्यहाँ उनले लिन्छन् दाजिएको कि यहाँ त्यहाँ उनले लिन्छन् को हुन् त? त्यहाँ उनले भनेको को? मेल्किसेदेकले लिन्छन् जसको विषयमा उनी जिउँछन् भन्ने गवाही दिएको छ। कहाँ दिएको छ गवाही दिए? उनी जिउँछन् भनेर गवाही दिएको छ। किन जिउँछन्? किन भन्दा लेवी त मर्छन् नि, दाजिएको नि त। लेवीहरू मरणशील मानिसहरू हुन् के? उनीहरूले दशौँ अंशहरू लिन्छन् आज्ञा पाएको छन् भने मेल्किसेदेक झन् कति कति महान हुन् त, जो कहिले भनौँ न नमर्ने। तपाईँले बाइबलमा हेर्ने हो भने मल्किसेदेक मरेको भन्ने कति उल्लेख भएको छ पुस्तकमा, यहीँ पनि उल्लेख भएको छ। 3 पद पढ्नु त फेरि भद्रशाह, 3 पद। भद्रशाह 3 पद पढिदिनु, हिब्रू 7:3। गोपालले पढ्नु हिब्रू 7:3।
हिब्रू 7:3 पर उनी बिना पिता, बिना माता, बिना वंशका हुन्। उनका न दिनहरूको सुरु छ न जीवनको अन्त, तर उनी परमेश्वरको पुत्र जस्तै थिए। उनी निरन्तर पूजाहारी भएर रहन्छन्।
यहाँ भन्यो नि त, न दिनहरूको सुरु छ न जीवनको अन्त, भनेको तपाईँ सधैँभरि जिउने हो नि त मेल्किसेदेक त। तपाईँले पुराण करारमा आफै खोज्नु कि मेल्किसेदेकको मृत्यु भएको कुरा कतै उल्लेख भएको छैन। यहाँ 7 पदमा आएर पावलले अब यीशु ख्रिस्ट जो बौरी उठिसक्नु भयो नि, अब सधैँभरि जिउनु हुन्छ नि, अब बौरी उठ्नु भएको यीशु ख्रिस्टलाई चाहिँ मेल्किसेदेकको दर्जाको पुजारी महापुजारीसँग दाँच्न खोजेका हुन् कि यहाँ। अनि त्यसपछि उनले 9 पदमा भन्छ नि यसरी, पहिला 8 पद पढ्नु त, 8 पद फेरि पुरै पुरै पढ्नु गोपाल।
अनि यहाँ मरणशील मानिसहरूले दशौँ अंशहरू लिन्छन् तर त्यहाँ उनले लिन्छन् जसको विषयमा उनी जिउँछन् भन्ने गवाही दिइएको छ।
9 पद
अनि यसो भन्न सकिन्छ, दशौँ अंशहरू लिने लेवीले पनि अब्राहममा भए दशौँ अंश दिए।
यो 7 अध्याय त्यसपछि हेर्ने हो भने 11 पददेखि यस कारण लेवीय पुजारीगिरीसित त लेवीय पुजारीगिरीसँग दाँजिएको छ होइन। त्यसपछि येशु ख्रीष्टले चाहिँ मेल्किसेदेकको दर्जा बमोजिमको पुजारी हुनुहुन्छ बौरी उठ्नु भइसकेपछि भनेर यस पावलले दाँजेको। यहाँ पनि हेर्ने हो भने नि तपाईँहरूले ख्याल गर्नुभयो, जस्तै नयाँ करारमा जबकि दशौँ अंश भेटी दानहरूको अभ्यास हाम्रो इसाई जगतको चर्चहरूमा यति साह्रो अभ्यास भएको छ नि, तर बाइबलमा हेर्ने हो भने त नयाँ करारमा त त्यस्तो साह्रो कुरा उल्लेख नभएको हामी पाउँदो रहेछौँ नि त। पुरानो करारमा हो जन्मजातिका इजरायलीहरूको निम्ति दशौँ अंश एउटा व्यवस्था हो, दान बलिदान एउटा व्यवस्था हो, फेरि त्यसको मूल जरो के हो त? त्यो दान बलिदान भनेको अन्तिममा गएर लेवी कुलकैहरूलाई दिने हो के, किन भन्दा लेवी कुलहरूले त्यो जग्गा जमिनको भाग पाएको थियो नि, उनीहरूको जीविकोपार्जन हरेक कुरा उनीहरूको कामै चाहिँ दिनौ दिनचर्या भनेकै उनीहरूले निवास स्थानमा परमेश्वरको सेवा गर्थे, यसको त्यो कारणले गर्दा उनीहरूको एउटा जीविकोपार्जनको निम्ति अन्य जात के अरे अन्य कुल 11 कुलहरूबाट 10औँ अंश हरेक कुराको दान बलिदान भेटीहरू लेवी कुललाई दिने गरिन्थ्यो, त्यसको हेतु त त्यो हो नि त। तर हाम्रो मण्डली चर्चहरूमा अभ्यास भएको जुन दान दशांश भेटीको कुरा छ नि, हामीले आफैले बाइबलमा खोज्ने हो भने नयाँ करारमा त कतै पनि रहन्छ, तर किन यस्तो साह्रो अभ्यास भएको है? अर्को स्लाइड देखाउनु। त्यसो हो भने के परमेश्वरले यहाँ नयाँ करारमा 10औँ अंशको यसो क्रिस्टले नयाँ करारमा 10औँ अंश भेटीको कुराहरू नगर्नु भएको कारणले गर्दा अब हामी नयाँ सृष्टिको लागि पनि 10औँ अंश नै दिन नपर्ने कुनै बाध्यता नभए हो त? फेरि हामीले यसरी बुझ्नुपर्छ कि यसले 10औँ अंश भेटी दानहरूको सम्बन्धमा नयाँ सेटलाई कुनै त्यस्तो बाध्यतामा राख्नु भएको चाहिँ होइन के, कुनै एउटा नियम दिनु भएको होइन। मोसाले चाहिँ नियम मनाएका हुन् होइन, तिमीले यसो गर यसो नगर, यसो गर यसो नगर, यसो गर यसो नगर, त्यो चाहिँ नियम हो। तर यसुख्रिस्टले चाहिँ एउटा सिद्धान्त विकास गर्न खोज्नुभयो के, यसुख्रिस्टले नयाँ सृष्टि नयाँ सृष्टिलाई चाहिँ भनौँ न दासहरूको घराना जस्तै होइन, यसो गर यसो नगर भनेर भन्नु भएन के, उहाँले त आफ्नो पुत्रहरूको घरानाको निम्ति चाहिँ सिद्धान्त विकास गर्नुभयो, सिद्धान्त विकास गर्न खोज्नुभयो कि, उहाँले नियमहरू लाद्न खोज्नु भएन, विधि विधानहरू नयाँ सृष्टिको हकमा लागू गर्न लाद्न खोज्नु भएन के, हामीले यसरी बुझ्नुपर्छ है। त्यसो भने नयाँ सृष्टिको निम्ति 10औँ अंश भेटी बलिदानहरूको सम्बन्धमा के चाहनुहुन्छ त यसु क्रिस्टले अनि परमेश्वर पिताले के चाहनुहुन्छ त हामीबाट, यो कुरा पनि हामीले हेर्नुपर्छ। जस्तै हितोपदेशको पुस्तकमा यसरी लेखिएको छ, हितोपदेश 11:24 पढ्दैन त सिस्टर निता, हितोपदेश 11:24
कसै कसैले चारैतिर छर्छ तरै पनि उसको बढ्ती नै हुन्छ, अनि कसै कसैको हक भन्दा बढ्ता राख्छ तरै पनि गरिबीमै पुग्छ।
है, कसै कसैले चारैतिर छर्छ, फेरि अब यो चारैतिर छर्छ भनेर हामीले चाहिँ आफ्नो आम्दानी लगाएर भत्ता भत् छर्ने भन्नु खोजेको होइन, यसको पनि गहन अर्थ छ है। यो फेरि एउटा चाहिँ अर्थको कुरा मात्र लागु हुँदैन है, आफूसँग भएको हरेक कुरा बाँडछुट गर भन् बाँडछुट गर भनेर चाहिँ नयाँ क्रममा लेखिएको छ होइन, यो पद हामीले भेट्न सक्छौँ होइन, हरेक चारैतिर छर्छ उसको बढ्ती नै हुन्छ। लुकाको पुस्तकमा त्यस्तो घटना छ, लुका 21:4 पढ्नु त, लुका 21:4 लुका 21:4
किनकि ती सबैले चाहिँ आफ्नो भरपुरीबाट परमेश्वरको भेटीहरूमा हालेका छन्, तर उसले चाहिँ आफ्नो गरिबीबाट आफूसँग भएको सम्पूर्ण जीविका नै हालेकी छे।
विशेष गरी यहाँ एउटा यस्तो घटना छ, विधवाको भेटी होइन, विधवाले एउटा भेटी हाल्थ्यो, त्यो विधवासँग 2 तामाको सिक्का थियो, पैसा थियो, त्यो भएको 2 तामाको सिक्का नै उसले भेटीको दानको चाहिँ डब्बामा लगाएर खसालेकी छिन् कि, अनि यसो उसले भन्नुहुन्छ अरूहरूले पनि खसालेका नखसालेका होइनन्, तर यहाँ उहाँले भन्नुहुन्छ अरूले चाहिँ आफ्नो भरपुरीबाट भएका कुराहरूबाट बाँकी भएको कुरा दिएका हुन् भने त्यो विधवाले चाहिँ आफूसँग भएको गरिबीबाट हरेक भएको सबै कुरा नै हालिदिएको थिए। भन्नुको तात्पर्य के भन्दा यहाँ हामीलाई चाहिँ विशेष गरी 10औँ अंश भेटीको एउटा चित्र हो क्या, यो विशेष गरी नयाँ सृष्टिको लागि 10औँ अंश भेटीको सम्बन्धमा यो घटना एउटा चित्र हो, बिम्ब हो। यहाँ यसु क्रिस्टले देखाउनु खोज्नु भएको कुरा के हो भन्दाखेरि, नयाँ सृष्टिको लागि चाहिँ 10औँ अंश मात्रै लागू हुँदैन क्या, किन भन्दा हामीले करार जसरी बाँच्छौँ होइन, बलिदानको करार, हामी आफै स्वयं भएका सबै थोकहरू, अर्थ मात्रै होइन, हामीसँग भएका प्रतिभाहरू हरेक थोकहरू चाहिँ हामीले त्यो बलिदानको वेदीमा लगेर बलि गर्नुपर्छ, सुम्पनु पर्छ। यो एउटा उदाहरण, एउटा बिम्ब हो के, जस्तै जसरी यो विधवाले भेटिहालेको छ नि, सम्पूर्ण जीविका नै हालेको छ नि, त्यस्तै नै हाम्रो यसु ख्रिस्टले गर्नुभयो, जसले चाहिँ आफैलाई बाँकी राख्नु भएन, विशेष गरी मण्डलीहरूको निम्ति चाहिँ आफैलाई स्वयं आफैलाई समेत बाँकी राख्नु भएन के, आफैलाई पनि दिइहाल्नु भयो। बाइबलमा चाहिँ यस्तो लेख्छ, हामी पापी छँदा छँदै पाप नै नजान्नु हुनेलाई पाप बलि बनाउनु भयो, अनि हामी पापी छँदा छँदा छँदै उहाँले हामीलाई प्रेम गर्नुभयो, होइन स्वयं आफैलाई उहाँले दिनुभयो के, आफ्नो सम्पूर्ण जीविका आफ्नो सम्पूर्ण जीवन प्राण नै उहाँले मण्डलीको निम्ति दिनुभयो है। त्यसै गरी हामीले एफिसीको पुस्तकमा यसरी लेखेको भेट्छौँ, एफिसी 3:20 पढिदिनु त, हाम्रो भद्र सर एफिसी 3:20।
अब उहाँलाई जसले हामीभित्र कार्य गर्ने ए सामर्थ्य अनुसार हामीले ए मागेको वा सोचेको सबै कुरा भन्दा अत्यन्तै बढी ए गर्न सक्नुहुन्छ।
हामीले मागेको वा सोचेको भन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ। फेरि यो मागेको सोचेको भन्ने कुरा अर्थमा मात्रै सीमित छैन क्या, हामीले जे कुरा माग्छौँ सोच्छौँ नि त्यो कुराभन्दा अति नै बढी गर्न उहाँ सक्नुहुन्छ क्या। भले हाम्रो जीवनमा गर्नु होला नगर्नु होला त्यो अलग कुरा हो, तर उहाँ सक्नुहुन्छ, उहाँ सामर्थ्य हुनुहुन्छ। प्रेरित 20:35 पढिदिनु त, प्रेरित 20:35। कसैले पढिहाल्नु
यसरी नै मेहनत गरी गरिकन तपाईँहरूले कमजोरीहरूलाई सहायता गर्नुपर्छ भनेर मैले तपाईँहरूलाई सबै कुराहरू देखाएको छु, अनि तपाईँहरूले प्रभु येशूका वचनहरू सम्झना गर्नुपर्छ, जुन वचनहरू उहाँ आफैले भन्नुभयो, लिनुभन्दा दिनु चाहिँ बढी धन्य हो।
विशेष गरी नयाँ सृष्टिको लागि चाहिँ पावलले प्रेरितको पुस्तकमा यसरी लेखिएको छ, लिनुभन्दा चाहिँ दिनु चाहिँ बढी धन्य हो। दिने कसरी दिने त, दोस्रो करन्थी 9:7, दोस्रो करन्थी 9:7 कसैले पढ्दैन, दोस्रो करन्थी 9:7।
किनभने हर्षसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
हर्षसाथ दिनेलाई होइन, कन्कनाएर होइन। फेरि यो जति पनि यो पदहरू पढ्दैछौँ नि, तपाईँले यस यो पदहरूमा अर्थलाई मात्रै सीमित नगर्नु के। हामीले हेरिसक्यौँ नि परमेश्वर यसु ख्रिस्टले नयाँ करारमा नयाँ सृष्टिको लागि कतै पनि त्यस्तो दशांश भेटीको बारेमा नियम खडा गर्नु भएको छैन, यो स्वतन्त्रताको कुरा हो। यहाँ जब दिने भन्ने कुरा आएको छ नि, यसले अझ फराकिलो कुरा समेट्छ क्या, हाम्रो हरेक इच्छा आकाङ्क्षा महत्त्वाकाङ्क्षा होइन, प्रेमको कुराहरू समेट्छ, हरेक कुरा समेट्छ। हर्षसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। अब भजन सङ्ग्रह 50:10-12, अब यो हर्षसाथ दिनेले बस चाहिँ एउटा अर्थलाई मात्रै समेट्दैन कि, किन समेट्दैन, भजन सङ्ग्रह 50:10-12 पढ्दैन, भजन सङ्ग्रह 50:10-12। कसैले पढिदिइहाल्नु छिटो, भजन सङ्ग्रह 50:10-12।
किनकि जङ्गलको हरेक पशु र हजारौं पहाडका गाई वस्तु मेरै हुन्, पहाडहरूका सबै चरा चुरुङ्गीलाई म जान्दछु, अनि वनका जङ्गली पशुहरू मेरै हुन्, म भोकाए भने म पनि तिमीलाई भन्ने थिइनँ, किनकि पृथ्वी र यसको भरिपुरी मेरै हुन्, के म बहरका मासु खान्छु र अथवा बोकाहरूको रगत पिउँछु र?
दस दस हेर्नु त, पृथ्वी नै उहाँको, उहाँले सृष्टि गर्नुभयो हो, पृथ्वीको सबै कुराहरू उहाँकै हो। हामीले पृथ्वीको उब्जनी होइन, गाई बस्तु भेडा बाख्रा लगेर उहाँलाई बलि चढाउ चढाएर उहाँलाई प्रसन्न पार्न पार्ने भन्ने कुरा चाहिँ कुनै सम्भावना कुरा होइन कि, किनभने यहाँ भनिएछ त सबै कुरा पृथ्वीको भरपुरी, पृथ्वी नै उहाँको हो। अझै उहाँले भन्नुहुन्छ हग्गाई 2:8 पढ्नु त कसैले, हग्गाई 2:8, हाग्गाई 2:8। पढिदिइहाल्नु कसैले, हाग्गाई 2:8।
चाँदी मेरो हो र सुन मेरो हो, सेनाहरूको परमप्रभु भन्नुहुन्छ।
चाँदी सुन सबै कुरा उहाँको, त्यसो भने चाँदी सुन गाई वस्तु रुख फल सबै उहाँको हो भनेपछि हर्ष साथ दिनेलाई उहाँले प्रेम गर्नुहुन्छ, लिनुभन्दा दिनु चाहिँ बढी धन्य हो, मागेकोमा सोचेको कुरा सबै अत्यन्तै बढी गर्न सक्नुहुन्छ होइन। त्यसो भने के हो त नि हामीले दिनेवाला चढाउने के हो त? यो कुरा चाहिँ पावलले लेखेका छन् रोमी 12 को 1 को विषयमा हामीले अगाडिकै अध्ययनहरूमा हेरिसकेका छौँ। हामीले चढाउने, हामीले दिने भेटी दशांश बलिदान जेसुकै भने पनि विशेष गरी नयाँ सृष्टिहरूबाट परमेश्वरले उहाँको पुत्र येशु ख्रीष्टले चाहनु भएको भेटी दशांश बलिदान चाहिँ यो रोमी 12 को 1 पद पढ्नु त, रोमी 12 को 1 पद।
यसकारण भाइहरू हो, परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरहरू पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ। यही तिमीहरूको समुचित सेवा हो।
हाम्रो समुचित सेवा के समुचित भनेको उचितको पनि एकदम उचित हो के। हामीले गर्न सक्ने समुचित सेवा, उहाँको निम्ति चढाउन सक्ने समुचित सेवा, समुचित बलिदान, समुचित भेटी, समुचित दशांश जेसुकै भने पनि यहाँ प्रष्टै पावले लेखेछन् कि हाम्रो शरीरहरू अर्थात् शारीरिक इच्छा आकाङ्क्षा महत्वाकाङ्क्षा लक्ष्य हरेक कुराहरू चाहिँ परमेश्वरलाई मनपर्ने गरी चाहिँ जिउँदो बलिदानको रूपमा चढाइदिने, जिउँदो मरेको होइन जिउँदो बलिदानको रूपमा चढाइदिने हो। यो चाहिँ येशु ख्रीष्टले नै हाम्रो निम्ति गर्नुभयो कि येशु ख्रीष्ट आफैले पनि स्वयंले पनि उहाँको हरेक आच्छा इच्छा आकाङ्क्षालाई जिउँदै बलिदानको रूपमा उहाँले बप्तिस्मामा चढाउनु भएको थियो। होइन हामीले हेर्छौँ नि बप्तिस्मा चढाउने बेलामा हिब्रूको पुस्तकमा उहाँको मनको भावना कस्तो छ भनेर त पावलले लेख्छन् नि होइन, पुस्तकमा लेखिएको हरेक कुरा पुरा गर्न मन आएको छ, उहाँले मनमा नै यो कुराहरू भन्नुभएको थियो होइन। हामीले पनि अब हामी नयाँ सृष्टिले पनि गर्न सक्ने चढाउन सक्ने दशांश भेटी बलिदान जेसुकै भने पनि सबैभन्दा उचितको पनि उचित समुचित भनेकै यही हो कि हामीले आफ्नो शरीरहरूको शारीरिक इच्छा आकाङ्क्षा महत्वाकाङ्क्षाहरू जिउँदो बलिदानको रूपमा चढाउने हो, दिने हो है। यो आज्ञा हो, यो एउटा बिन्ती हो, पावलले गरेको बिन्ती हो। बिन्ती चाहिँ अब हामीले कति छिटो चाहिँ हाम्रो जीवनमा लागू गर्छौँ, कति छिटो यसलाई बुझ्छौँ त, किन भन्दा हिब्रूको पुस्तकमा लेखेको छ कृपा दृष्टिको समय अहिले हो। यो भेटी जुन छ नि, यो बलिदान जुन छ नि, मानिस विशेष गरी नयाँ के अरे मण्डली अनि नयाँ प्राण सृष्टिबाट चाहनु भएको र उहाँले ग्रहण गर्ने समय नै अहिले हो के। सधैँभरि उहाँले यसरी ग्रहण गर्नुहुन्न। यो भेटी बलिदान दशांश जुन चाहिँ हामीले रोमी 12:1 लेखेको जस्तो बलिदान जुन जिउँदो बलिदान, यो जिउँदो बलिदान उहाँले आफ्नो दिव्य योजनामा सबै त्यसपछि सुसमाचार युगपछि पनि 1000 वर्षको युगमा यसरी चाहिँ जिउँदो बलिदानलाई स्वीकार गरिराख्नुहुन्न के। एउटा समय छ, कालखण्ड छ, त्यसै कारणले त हिब्रूको पुस्तकमा लेख्छ नि पा चाहिँ हिब्रूले हिब्रूको पुस्तकमा लेख्छ नि कृपा दृष्टिको समय अहिले हो। गोपाल पढिदिनु त, कृपा दृष्टिको समय अहिले हो। यो सुसमाचारी युग नै हो, विशेष गरी कृपा दृष्टिको समय। यही समयमा नै हामीले हाम्रो शारीरिक इच्छा आकाङ्क्षाहरूलाई रोमी 12:1 लेखिएको जस्तो जिउँदो बलिको रूपमा चढाउनु पर्छ। त्यो सुसमाचारी युग कटिसकेपछि यस्तो बलिदानहरू ग्रहण गरिँदैन, त्यो समयमा यस्तो बलिदानहरू ग्रहण गरिँदैन के है। यसरी हामीलाई यो बिन्ती अर्थात् एउटा चाहिँ अवसर खुला राख्नु भएको छ येशु ख्रीष्ट है। अनि दोस पहिलो सामुएल 15:22 कसरी भनिएको त, पहिलो सामुएल 15:22 पढिदिनु त कसैले, पहिलो सामुएल पन्ध्रको बाइस
अनि समुएलले भने परमप्रभुको आज्ञा
कोही
पालना
हुनुहुन्छ
गर्नु
कसरी पढ्यो
परमप्रभु अनि समुएलले भने परमप्रभुको आज्ञा पालना गर्दा परमप्रभुलाई जो
पढ्नु
आनन्द लाग्छ के त्यही आनन्द उहाँले होम बलिहरू र बलिदानहरूमा पाउनुहुन्छ। र हेर, आज्ञा पालना गर्ने बलिदान भन्दा उत्तम हो र ध्यानसित सुन्ने चाहिँ थुमा अर्को बोसो भन्दा उत्तम हो।
अब हामीले थुमा बोसो होइन बलिदान त्यसरी चाहिँ होम बलि गर्नु पर्दैन, होइन त्यो होम बलि बलिदानहरू भन्दा पनि चाहिँ उहाँले केमा आनन्द पाउनुहुन्छ त, उहाँले आज्ञा पालन गरेको कुरामा आनन्द पाउनुहुन्छ, उहाँले भनेका कुराहरू ध्यानसित सुन्नमा उहाँले चाहिँ उत्तम कुराहरू ठहराउनुहुन्छ। यसरी आज हामीले दशांश भेटीको बारेमा अध्ययन गर्यौँ। तपाईँलाई थुप्रै प्रश्न हुनसक्छ, विशेष गरी चर्चहरूमा अभ्यासित भएको दशांश के को आधारमा गरिएको छ भनेर पनि तपाईँलाई प्रश्न हुनसक्छ। यो साँच्चै नराम्रो भन्न खोजिएको होइन, एउटा व्यवहारिक पक्ष पनि छ होइन। एउटा मण्डली सञ्चालनको निम्ति, चर्च सञ्चालनको निम्ति चाहिँ दशांशहरू सङ्कलन गर्नु असल कुरा हो। तर विशेष गरी हामीले के बुझ्नुपर्छ भन्दा, नयाँ कारण नयाँ सृष्टिको लागि चाहिँ दशांश दिनु, माग्नु, सङ्कलन गर्नु भनेर यसो यसले कुनै त्यस्तो विधि विधान अथवा नियम ठहराउनु भएको छैन। अनि यो करकाको विषय पनि होइन है। विशेष गरी हामीले अझ दशांश भेटी बलिदानको विषयमा नयाँ सृष्टिको सम्बन्धमा के पाउँछौँ भन्दाखेरि, उहाँले अझ बढी बलिदानहरू खोज्नु भएको छ। रोमी 12 को 1 भनिदिनु जस्तो उहाँले चाहिँ हाम्रो शारीरिक इच्छा आकाङ्क्षाहरू नै बलि चढाएको उहाँ चाहनुहुन्छ। दोस्रो कोरन्थी 6:1-2 पद पढ्दिनु त। अब
दोस्रो कोरन्थी 6:1-2, अब उहाँका सहकर्मीहरू भएका हुनाले हामी तिमीहरूलाई पनि बिन्ती गर्दछौँ, परमेश्वरको अनुग्रह व्यर्थमा ग्रहण नगर, किनभने उहाँ भन्नुहुन्छ, कृपा दृष्टिको समयमा मैले तिम्रो सुनेको छु र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरेको छु। हेर, कृपा दृष्टिको समय अहिले हो, हेर मुक्तिको दिन अहिले हो।
विशेष गरी पावलले कोरिन्थको मण्डलीलाई पुस्तक लेख्दै गर्दा सुसमाचारी युग सुरु भइसक्यो है। अनि बाइबलमा धेरै ठाउँहरूमा सुसमाचार पुरै युगलाई दिनको रूपमा उल्लेख गरिएको छ। कृपा दृष्टिको समय अहिले हो, हेर मुक्तिको दिन अर्थात् युग चाहिँ अहिले हो। यही समयमा नै उहाँले यो बलिदानहरू ग्रहण गर्नुहुन्छ। सधैँभरि ढोका खोला रहँदैन। परमेश्वरले आजको वचन पढाइमा माननीय अझै आशिष र समर्थनले थपिदिनु भएको, तपाईँलाई केही प्रश्न छ भने सोध्न सक्नुहुन्छ। केही छ भद्र सर?
के छैन सर।